थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबरमा सन्चु ब्रोनसँगै कोमल विश्वकर्माको नमस्कार।
थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
सुरुमा मुख्य समाचारका शीर्षकहरू।
नेपालमा थप 473 जना कोरोना संक्रमितको पहिचान, 24 घण्टामा 664 जना संक्रमित अस्पतालबाट डिस्चार्ज।
सत्तारूढ नेकपा पार्टी एकतामा संकट, चालु अधिवेशन अन्त्यबारे कांग्रेस लगायतका प्रतिपक्षी दलको विरोध।
वैदेशिक रोजगारीमा जानेहरूको लागि श्रम अनुमति दिन सुरु गर्ने सरकारको निर्णय, नेपाल आउनै पर्ने अवस्थामा विदेशमा रहेकाहरूलाई पनि स्वदेश आउन दिइने।
इटालीमा 1 अर्ब डलर बराबरको लागु औषध बरामद, आतंकवादी समूहलाई पैसा उपलब्ध गराउन तस्करी भएको आशंका।
र स्पेनिस लालिगामा रियल मड्रिडलाई 4 अङ्कको अग्रता बनाउने अवसर।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। नेपालमा कोरोना भाइरसबाट थप 473 जना संक्रमित भएका छन्। पछिल्लो 24 घण्टामा देशका विभिन्न प्रयोगशालाहरूमा गरिएको परीक्षणमा 109 महिला र 364 पुरुष गरी 473 जना नयाँ संक्रमितको पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै हालसम्म देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 14,519 पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार कुल संक्रमित मध्ये 1,883 जना महिला र 12,636 जना पुरुष रहेका छन्। संक्रमित मध्ये आजसम्म 5,320 जना उपचारपछि स्वस्थ भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। पछिल्लो 24 घण्टामा मात्रै 664 जनाले कोरोनालाई जितेका छन्। नयाँ संक्रमितहरूमा उपत्यका 32 जना रहेका छन्। काठमाडौँका 17 महिला र 11 पुरुष गरी 28 जना तथा ललितपुर र भक्तपुरका 2-2 जनामा समेत संक्रमण पुष्टि भएको छ। सबैभन्दा धेरै कैलालीका 165 जना, डोटीका 58, बझाङका 35, अछाम र कञ्चनपुरका समान 31, धनुषाका 30, लमजुङका 16, महोत्तरीका 13, सप्तरीका 10 जना संक्रमित फेला परेका छन्। अहिलेसम्म कोरोनाको नमूना आरटीपीसीआर विधिबाट परीक्षण हुने प्रयोगशालाको संख्या 25 पुगेको डाक्टर गौतमले बताउनुभयो। आज 38,109 जना क्वारेन्टाइनमा बसिरहेका छन् भने 10,137 कोरोना संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ।
यसैबीच त्रिवेणी शिक्षण अस्पतालमा उपचाररत 49 दिने शिशुको मृत्यु भएको छ। म्याग्दीको धौलागिरी नगरपालिका 4 स्थायी ठेगाना भएका 49 दिने एक शिशुको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको हो। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या 31 पुगेको छ।
संघीय संसदका चालु अधिवेशन अन्त्य अघि सत्तारूढ दलभित्र सहमति नबनेको नेताहरूले बताएका छन्। बिहान सत्तारूढ नेकपाका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्री परिषद बैठक नबस्ने र स्थायी कमिटी बैठकलाई निरन्तरता दिने सहमति बनेको, तर ओलीले अचानक मन्त्री परिषद बैठक डाकेर संसदको अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको नेताहरूले बताएका छन्। यसले पार्टीको स्थायी कमिटी बैठक समेत प्रभावित भएको छ। बैठकपछि पार्टीका प्रवक्ता नारायण काजे श्रेष्ठ प्रकाशले बिहानको सहमति विपरीत संसदको अधिवेशन अन्त्य भएको बताउनुभयो।
बिहान दुईटा अध्यक्ष कमिटीको बीचमा समझदारी अनुसार आज मन्त्री परिषदको बैठक नबस्ने, स्थायी कमिटीको बैठकलाई निरन्तरता दिने भन्ने भएको रहेछ। यसका बावजुद मन्त्री परिषदको बैठक भयो र सरकारले आज नै संसदको चालु अधिवेशनलाई अन्त्य गर्ने सिफारिस राष्ट्रपति समक्ष गर्यो र त्यस पछाडि अध्यक्ष कमरेड प्रचण्डले यस्तो नहुनुपर्ने हो भनेर अध्यक्ष एवं प्रधानमन्त्री कमरेडसँग कुरा गर्नको लागि भनेर बैठक स्थगित गरियो। यो अहिलेको परिवेशमा संसद अधिवेशनको अन्त्य भइसकेपछि प्रधानमन्त्रीले आएर बैठकलाई जानकारी गराउनु भएको छैन।
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस लगायतका विभिन्न प्रतिपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको चालु अधिवेशनको अन्त्य गरेकोमा विरोध गरेका छन्। काङ्ग्रेसका नेता तथा सांसद गगन थापाले सत्तारूढ दल नेकपाका नेताहरूबीचको आन्तरिक विवादको शिकार संसदलाई बनाएको भन्दै असन्तुष्टि जनाउनु भएको छ। संसदमा थुप्रै विधेयकहरू कार्यसूचीमा र प्रक्रियामा छन्। COVID-19 लगायत विभिन्न विषयमा प्रस्ताव दर्ता छन्। पार्टीभित्रको किचलोको अचानोमा संसद परेको भनेर थापाले ट्विटरमा लेख्नु भएको छ। संसदलाई छलेर अब कुनै पनि अध्यादेश ल्याउने दुष्प्रयास नगर्न थापाले आग्रह समेत गर्नुभएको छ। यस्तै पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता बाबुराम भट्टराईले सत्तारूढ दलका कमरेडहरूलाई दुई तिहाई नपचेको भन्दै व्यङ्ग्य गर्नुभएको छ। सत्तारूढ दलको पछिल्ला क्रियाकलापबाट सबै सजग रहन र खबरदारी गर्न आग्रह गर्दै भट्टराईले ट्विट गर्नुभएको हो।
संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाको चालु अधिवेशन आजबाटै अन्त्य भएको संसद सचिवालयले सूचना जारी गरेको छ। मन्त्री परिषदले अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै त्यसका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो। सोही अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री परिषद बैठकको केही बेरपछि संसदका दुवै सदनको अधिवेशन अन्त्य गरेको जानकारी संसद सचिवालयमा पठाउनु भएको थियो। अब प्रतिनिधि सभाको सोमबारका लागि तोकिएको बैठक नहुने भएको छ। संसद सचिवालयका महासचिव डाक्टर भरतराज गौतमले संसदका सबै सदस्यलाई एक सूचना जारी गरी अधिवेशन अन्त्यको जानकारी दिनुभएको छ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी एकता संकटमा परेको निष्कर्षसहित नेताहरूले गम्भीर छलफलको आवश्यकता औँल्याएका छन्। यसका लागि पार्टीको स्थायी कमिटी बैठक पर्सि शनिबारसम्मको लागि स्थगित गरिएको छ। पार्टी एकता गम्भीर संकटको मोडमा पुगेको वर्तमान अवस्थामा शीर्ष तहमा सहमति खोज्न स्थायी कमिटी बैठक पर्सिसम्मका लागि स्थगित गरिएको पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो।
यही परिस्थितिको बीचमा पार्टी एकता गम्भीर संकटको मोडमा पुग्न लागेको त होइन भन्ने गम्भीर चासो सहित आज बैठकले पुनः पार्टी एकतालाई हर हालतमा रक्षा गर्न र सुदृढ गर्न र पार्टी सरकार र राष्ट्रको आवश्यकतालाई पनि पूरा गर्ने गरी अगाडि बढ्न आपसी छलफल गर्नुपर्ने आवश्यकता महसुस गरेका कारणले पर्सि 11 बजेसम्मका लागि स्थायी कमिटिको बैठक स्थगित गरिएको छ।
आजको स्थायी कमिटी बैठकमा पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली अनुपस्थित हुनुभएपछि बैठक अगाडि बढ्न सकेन। भोलि दिनभर शीर्ष नेताबीच भेटवार्ता र छलफल भएर सहमति नजिक पुग्ने प्रवक्ता श्रेष्ठको विश्वास छ।
सरकारले हालसम्म स्थगित गरिएको श्रम स्वीकृति दिन सुरु गर्ने निर्णय गरेको छ। असार 15 गते सोमबार बसेको मन्त्री परिषदको बैठकले वैदेशिक रोजगारीमा जानेहरूका लागि रोकिएको श्रम अनुमति सुचारू गर्ने निर्णय गरेको हो। मन्त्री परिषदले गरेका निर्णय आज सार्वजनिक गर्दै अर्थ संचार तथा सूचना मन्त्री समेत रहेका सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा उक्त निर्णय भएको जानकारी दिनुभयो। उहाँका अनुसार विदामा नेपाल आएका भिसा अवधि र करार अवधि बाँकी रहेकाहरूलाई COVID-19 परीक्षण र स्वास्थ्य सम्बन्धी प्रोटोकलको कार्यान्वयन गर्ने गरी वैदेशिक रोजगारीमा जान सहमति दिने निर्णय भएको हो। यसैगरी करार अवधि समाप्त भई पुनः करार नवीकरण गरेका र भिसाको समेत म्याद थप भएका व्यक्तिले आवश्यक कागजातसहित निवेदन दिएमा COVID-19 परीक्षण र स्वास्थ्य सम्बन्धी प्रोटोकल समेतको आधारमा पुनः श्रम स्वीकृति दिइने सरकारले जनाएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
परिवार जहाँ लुकेको हुन्छ तपाईँ हाम्रो खुसीको संसार। परिवार जसले तपाईँलाई दिन्छ सुख दुःखमा साथ। तर के तपाईँले आफ्नो र आफ्नो परिवारको भविष्यमा आइपर्न सक्ने जोखिम विपत्ति र आर्थिक अनिश्चितताहरूको बारेमा सोच्नु भएको छ?
मैले त जोखिम विपत्ति र आर्थिक अनिश्चितताको ख्याल राख्दै बेलैमा प्राइम लाइफ इन्सुरेन्सका विभिन्न जीवन बीमा योजनाहरूबाट आफ्नो साथै श्रीमती छोराछोरी र सम्पूर्ण परिवारको भविष्य सुनिश्चित गरिसके।
प्राइम लाइफ इन्सुरेन्स र यसका विभिन्न जीवन बीमा योजनाहरू मार्फत आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाउन सकिन्छ। यसमा बिमाङ्कन नै डबल हुने, विभिन्न घातक रोगहरूका विरुद्ध खर्च बिहोर्ने, समग्र नारीहरूप्रति समर्पित बिमा योजनाहरू सहित 17 भन्दा बढी जीवन बिमा योजनाहरू रहेका छन्। त्यति मात्र होइन, घरमै बसेर अनलाइन मार्फत नयाँ पोलिसी लिन र नवीकरण शुल्क भुक्तानी पनि गर्न सकिन्छ। थप जानकारीका लागि नजिकैको शाखा कार्यालयहरूमा सिधा सम्पर्क गर्नुहोस्। विगत 12 वर्षदेखि हर नेपालीको भविष्य सुनिश्चित बनाउँदै प्राइम लाइफ, सुरक्षित भविष्य।
कोरोना भाइरस COVID-19 सतर्कता सम्बन्धी जरुरी सार्वजनिक अपील। विश्व स्वास्थ्य संगठन WHO-ले खोक्दा वा हच्छ्यौं गर्दा निस्कने छिटाबाट कोरोना भाइरस संक्रमणको उच्च जोखिम हुने निष्कर्ष निकालेको छ। यस अनुसार सुर्ती, गुटखा, जर्दा, पान आदि सेवन गरेर जथाभावी थुक्दा सेवनकर्तासँगै अन्य पनि संक्रमणको चपेटामा पर्न सक्ने देखिन्छ। तसर्थ COVID-19 सहितका अन्य जटिल रोगको जोखिमबाट बस्न र अरूलाई बचाउन त्यस्ता पदार्थको सेवन तथा बिक्री वितरणमा कडाई गर्न अत्यन्त जरुरी छ। त्यसो गर्दा सेवनकर्ताको स्वास्थ्यमा पर्ने जोखिम त घट्छ नै, अन्यलाई पनि जोखिमबाट परे राख्न सकिन्छ। साथै राष्ट्र र नागरिकको अरबौं रुपियाँ सञ्चित हुन सक्छ। सुर्तीजन्य पदार्थको सेवन बन्द गरौं, आफू बचौं, अरूलाई बचाऊ। सार्वजनिक हितका लागि समाजसेवी सिद्धिलाल श्रेष्ठ, हेटौडा मकवानपुरको अपील।
यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। थाहा खबर अनलाइनमा thahasanchar.com र thahakhabar.com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। सल्यानको बनगार कुपिन्डे नगरपालिकाको एक क्वारेन्टाइनमा बसेका 69 भागेका छन्। नगरपालिकाको वडा नम्बर 2 स्थित आधारभूत विद्यालय लाहाघाटको क्वारेन्टाइनमा बसेका 69 आज दिउँसो भागेको बनगार कुपिन्डे नगरपालिकाले जनाएको छ। स्वाब संकलन गरेको एक हप्तामा पनि रिपोर्ट नआएको तथा लामो समयदेखि क्वारेन्टाइनमा बस्नु परेको भन्दै उनीहरूले सुरक्षाकर्मीलाई ढुङ्गामुढा गरी भागेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बासु पोखरेलले जानकारी दिनुभयो।
सुदूरपश्चिमका सात पहाडी जिल्लामध्ये पहिलो पटक डडेलधुरामा कोरोना भाइरस COVID-19 को परीक्षण शुरू भएको छ। डडेलधुरामा आजदेखि कोरोना परीक्षण थालिएको हो। नागरिक स्तरबाट चन्दा संकलन गरी खरिद गरिएको PCR मेसिन जडानसँगै डडेलधुरा अस्पतालले COVID-19 को परीक्षण शुरू गरेको अस्पताल प्रयोगशाला प्रमुख ईश्वरी भूषालले जानकारी दिनुभयो।
सल्यानको त्रिवेणी गाउँपालिका 4 वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन्। वडा अध्यक्ष मध्यरातमा वडा कार्यालयमा एक महिलासहित फेला परेपछि स्थानीयले वडा कार्यालयमा आज तालाबन्दी गरेका हुन्। वडा अध्यक्ष छविलाल शर्मालाई स्थानीय एक महिलासँग अनैतिक कार्य गरेको अवस्थामा स्थानीयले फेला पारेपछि तालाबन्दी गरेको 4 वडा सदस्य सीता विष्टले बताउनुभयो।
सिक्की राउत नेतृत्वको जनमत पार्टीले सरकारले ल्याएको नागरिकता विधेयकको विरोध गरेको छ। आज जनमत पार्टीका युवाहरूले सिराहाको औरही गाउँपालिका 1 कुण्डलपुरमा नागरिकता विधेयक विरुद्ध भैँसी जुलुस निकालेका छन्। दर्जनौ भैँसीको शरीरमा नागरिकता विधेयक खारेज गर लगायतका नारा लेखेर जुलुस प्रदर्शन गरिएको छ। नागरिकता विधेयक मधेस विरोधी भएकाले विरोध स्वरूप भैँसी जुलुस निकालिएको जनमत पार्टीका नेता रामकरण यादवले बताउनुभयो।
अब अन्तर्राष्ट्रिय समाचार। इटलीमा 1 अर्ब डलर बराबरको लागु औषध बरामद भएको छ। झन्डै 14 टन एम्फटामिन वर्गको कृत्रिम लागु औषध बरामद भएको हो। यति ठुलो परिणामको लागु औषध विश्वमै पहिलो पटक एकैपटक फेला परेको प्रहरीले जनाएको छ। सिरियामा रहेका जिहादी समूह इस्लामिक स्टेटलाई पैसा उपलब्ध गराउन उक्त लागु पदार्थ उत्पादन र तस्करी भएको हुनसक्ने त्यहाँको प्रहरीले आशंका गरेको छ। इटलीको सार्लेनो बन्दरगाहमा एम्फटामिन वर्गको क्याप्टगन नामको 8,40,00,000 नक्कली चक्की फेला परेको प्रहरीलाई उद्धृत गर्दै BBCले जनाएको छ। बरामद भएको लागु पदार्थको बजार मूल्य 1 अर्ब डलर भन्दा धेरै पर्ने जनाइएको छ। ती चक्कीहरू कागजका ठूला ड्रम र गियर ह्विलमा लुकाएर कन्टेनरमा राखिएको अवस्थामा बरामद गरिएको थियो।
अब खेल समाचार। स्पेनिस लालिगा फुटबलमा आज राति विभिन्न 3 खेलहरू हुँदैछन्। आज राति 12:00 हुने खेलमा उपाधि दावेदार रियल म्याड्रिडले गेटाफेको सामना गर्नेछ। घरेलु मैदानमा हुने खेलमा शीर्ष स्थानको रियलले आजको खेल जिते दोस्रो स्थानको बार्सिलोना भन्दा 4 अङ्कले अघि हुनेछ। हाल बार्सिलोना रियलभन्दा 1 अङ्कले पछि रहेको छ। रियलले पछिल्ला 5 खेलमा लगातार जित निकालेको छ। यस्तै तालिकामा 32 खेलमा 52 अङ्क बनाएको गेटाफे 6 स्थानमा रहेको छ। यसअघि आज राति हुने अन्य खेलमा लिगको 8 स्थानमा रहेको रियल सोसिडाडले पुछारमा रहेको स्पानियोलको सामना गर्नेछ भने अर्को खेलमा 12 स्थानको सासुना र 16 स्थानको एइबर बीच प्रतिस्पर्धा हुनेछ। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
नेपालमा थप 473 जना कोरोना संक्रमितको पहिचान 24 घण्टामा 664 जना संक्रमित अस्पतालबाट डिस्चार्ज।
सत्तारूढ नेकपा पार्टी एकतामा संकट, चालु अधिवेशन अन्त्यबारे कांग्रेस लगायतका प्रतिपक्षी दलको विरोध।
वैदेशिक रोजगारीमा जानेहरूको लागि श्रम अनुमति दिन शुरू गर्ने सरकारको निर्णय। नेपाल आउनु पर्ने अवस्थामा विदेशमा रहेकालाई पनि स्वदेश आउन दिइने।
इटलीमा $1 अर्ब बराबरको लागू औषध बरामद, आतंकवादी समूहलाई पैसा उपलब्ध गराउन तस्करी भएको आशंका।
र स्पेनिस लालिगामा रियल मड्रिडलाई 4 अङ्कको अग्रता बनाउने अवसर।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। सन्चु र कोमल बिदा हुन्छौ, नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahasanchar र हाम्रो ट्विटर ह्यान्डल हो @thahasanchar।